لہٰذا اسی کا تذکرہ کر کے سَأَصْرِفُ عَنْ آيَاتِيَ الَّذِينَ يَتَكَبَّرُونَ فِي الْأَرْضِ بِغَيْرِ الْحَقِّ، میں پھیر دوں گا اپنی آیات سے ان لوگوں کے رخ کو جو زمین میں ناحق تکبر کرتے ہیں. بڑا انتقام ہے اللہ کا. اللہ کا ایک فیصلہ ہے ان آیتوں میں کہ تکبر والوں کو اللہ قرآن سے اور کتاب سے ہٹا دیتا ہے. یہ اس کا تھی، خود ہی ہٹ جاتا ہے بندہ کبر کی وجہ سے. وہی بات ہے جو پیچھے گزری ہے، اسی کی ایک اور صورت ہے. سوچیے یہ کتنا انسان کے لیے تکلیف دہ مرحلہ ہوگا کہ اللہ اس کے اندر کے بڑے پن کی وجہ سے اس کو کتاب سے دور کر دے. اور اندر کا بڑا پن جو ہوتا ہے نا، وہ بندے کو کتاب پہ آنے نہیں دیتا. انسان اس کتاب کے ساتھ صرف عاجزی کے ساتھ جڑ سکتا ہے. اس لیے، اور یہ اللہ کا بہت احسان ہے، دیکھیے تکبر والا بندہ اگر قرآن پڑھ لینا تو اللہ کی پناہ شیطان سے زیادہ فتنہ پھیلاتا ہے. میں اس کو اپنے طور پہ کہتی ہوں سیفٹی وال ہے. اللہ نے ایک چیک پوائنٹ بنا دی کہ سخت دل، تکبر والے دلوں کو اللہ تعالیٰ قرآن سے خود ہی دور کرتا ہے. کیونکہ وہ کیا پھیلائیں گے؟ کبر پھیلائیں گے نا. تو قرآن تو یاک نعبدو و یاک نستعین کا سبق دیتا ہے. اللہ سے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں جتنا ظاہر ہے اس سے زیادہ اندر سے عاجزی اور نرمی عطا کر دے. حدیث قدسی نوٹ کر لیں. حدیث قدسی کہتے ہیں کہ لفظ اللہ سبحانہ تعالیٰ کے ہوتے ہیں لیکن نبی صلی اللہ علیہ وسلم کی زبان سے ہوتے ہیں. فرمائے الکبریاء ردائی، تکبر میری چادر ہے. اگر کوئی انسان تکبر کرتا ہے تو وہ گویا کہ میری چادر میرے شانے سے گھسیٹ رہا ہے. بس ایسے انسان کے خلاف میرا اعلان جنگ ہے. یعنی اللہ کا نام پتہ کیا ہے؟ المتکبر. سن کے دیکھ لیں آپ کو المتکبر کتنے ڈفرینٹ ڈائمینشنز نظر آئیں گے. تو تکبر اپنی جگہ بری چیز نہیں ہے، سمجھ لیں اس کو، یہ کارنر ہے. شرط ایک ہے کہ جو تکبر کر رہا ہے وہ اس کو ڈیزرو بھی کرتا ہو. اتنی بات سے کچھ بات کلیئر ہوئی؟ کبھی آپ کسی بڑے ہی عجیب بندے کو بہت بڑھ کے مارتا دیکھے نا، تو آپ کہتے دیکھو ہے کیا اور کیا کہہ رہا ہے. لیکن ایک بندہ بہت اچھا ہو اور کوئی بات کرے تو آپ کہتے یس ہی ڈیزرو اٹ. اللہ المتکبر ہے نا، تو یہ اللہ کی صفت ہے. کیونکہ کما یلیق بھی جلالی ہی، اس کی شان ہے کہ وہ تکبر کرے کیونکہ وہ ڈیزرو کرتا ہے. اور وہی کام میں کرنے لگ جاؤں اللہ نہ کرے تو مجھے سوٹ کرتا ہے. یہ تو ایسے ہی جیسے کسی کا محل ہے تو وہ کہتے یہ میرا محل ہے تو اچھی بات ہے اس کا، اور اس کے سروینٹ کوارٹر میں رہنے لگا تھا یہ ہمارا محل ہے اور اس کے جا سکڑے، یہ بات ہے. تو اللہ تعالیٰ تکبر کو پسند نہیں کرتے. ایک اور حدیث ہے، لا يدخل الجنة من كان في قلبه مثقال حبة من خردل من كبر، وہ شخص جنت میں داخل نہیں ہو سکے گا جس کے دل میں رائی کے دانے کے برابر بھی تکبر ہے. اللہ تعالیٰ ہمیں کبر سے پاک کرے. وَإِن يَرَوْا كُلَّ آيَةٍ لَّا يُؤْمِنُوا بِهَا، اب سوال پیدا ہوتا ہے مجھے کیسے پتا چلے کہ میرے دل میں کبر ہے کہ نہیں؟ تو اب اللہ تعالیٰ اس کا جواب دیتے ہیں. نشانیاں لکھ لیں، یہ جو آگے جو باتیں نا تین چار، وہیں یَرَوْا سے ساری شروع ہو رہی ہیں، یہ متکبرین کی علامتیں ہیں، تکبر والوں کے سائنز. کیا کٹھے پڑھتے ہیں پھر اس پہ بات کریں گے، یہ آج کے پورے سبق کا تھیم ٹاپک ہے. وَإِن يَرَوْا كُلَّ آيَةٍ لَّا يُؤْمِنُوا بِهَا، اگر وہ کوئی نشانی بھی دیکھتے ہیں تو اس پر ایمان نہیں لاتے. پہلی بات، کتنی بھی خوبصورت آیتیں ان کے سامنے پڑھ دیں ان کو موٹیویٹ نہیں کرتی، کہتے ہیں اوکے ٹھیک ہے نو پرابلم، ایسے ہی ہوتا ہے ٹھیک ہے. کیونکہ خود جو بڑے بنے ہوئے، دیکھیں جن لوگوں کو گمان ہوتا ہے نا وہ بڑا اچھا کھانا پکاتے ہیں، آپ نوٹ کریے وہ کبھی کسی کے کھانے کی تعریف نہیں کریں گے. کچھ لوگوں کو لگتا ہے کہ میں بہت اچھے کپڑے پہنتی ہوں، مجھے بہت سجتا ہے، کبھی کسی کی تعریف نہیں کریں گے. اور کریں گے بھی کب؟ جب انتظار کرتے ہیں کہ کسی نے ہماری نہیں کی آج، تو پھر دوسرے کی کرتے ہیں تاکہ اگلا کہ آپ بھی تو قیامت لگ رہی ہے نا، یہ مراد ہے. یعنی تکبر والوں کو حق اتنا برا لگتا ہے کہ سم نشانیاں آ بھی جائیں لا یؤمنو بها، نہیں مانتے. دوسری سائن، وَإِن يَرَوْا سَبِيلَ الرُّشْدِ لَا يَتَّخِذُوهُ سَبِيلًا، اور اگر رشد کا راستہ دیکھ بھی لیں تو اس کو نہیں پکڑتے. رشد کیا ہے؟ صراط مستقیم، بھلائی کا راستہ. ایک دن صراط المستقیم، یعنی دوسری سائن تکبر والوں کی کیا، کہ ان کو صاف دکھ رہا ہوتا ہے کہ اس کام میں بھلائی ہے، اس میں خیر ہے، لیکن اس کو اپناتے نہیں ہیں. اپنانے کے معنوں میں لکھ لیں لا یتخذوہ، यानी इनको रास्ता दिख भी जाए, पता भी है, सबको पता है, उनको भी पता है, लेकिन अडॉप्ट नहीं करते। तीसरी साइन, मई यारो सभी लल गई, हाँ गुमराही का कोई रास्ता देख ले, यत्तखिज़ूहु सबीला, भाग के उसको पकड़ लेते हैं, उड़ के जाते हैं ऐसी जगहों में जहां गुमराहियों के रास्ते हैं। अल्लाह कहते हैं ऐसा क्यों करते हैं, क्योंकि ज़ालिका बिअन्नहुम कज़्ज़बू बिआयातिना वकानू अन्हा ग़ाफ़िलीन, इसलिए कि इन लोगों ने हमारी आयतों को झुटलाया और वो इससे गफलत बरतने वाले लोग थे। ये है वो आयतें जो बंदे के हाथ ठंडे कर देती हैं। पहली बात देख लीजिए कि आयतों पर ईमान ना लाना। ऐसे लोगों को आप कुरान सुनाए, हदीस पेश कर दें, आप बड़े से बड़े आलिम का नाम दे दें, उर्दू नहीं समझ आती इंग्लिश दे दें, इंग्लिश नहीं आती फारसी दे दें, नहीं मानते। वो कहते हैं हमने नहीं, क्योंकि तकबर का मानी क्या होता है कि अल्लाह की आयतों और अहकाम के मुकाबले में अपने आप को बड़ा समझना। और तकबर का दूसरा एंगल पता क्या है, लोगों को हकीर जानना। बतरल हक की बगैमत नास, हक को ठुकरा देना, रिजेक्ट कर देना ट्रुथ को, और लोगों को लेट डाउन करना। तकबर इंसान को लायक नहीं, इसलिए अल्लाह कहते हैं ऐसे लोग कामयाब कभी नहीं होंगे। यही बात सूरह यूनुस की आयत 96 से 97 में आती है, इन्नल्लज़ीना हक्कत अलैहिम कलिमतु रब्बिका ला युमिनून वलौ जाअतहुम कुल्लु आयतिन हत्ता यरौल अज़ाबल अलीम, जिन पर तेरे रब की बात साबित हो गई वो ईमान नहीं लाएंगे चाहे इनके पास हर तरह की निशानी आ जाए, हत्ता के वो दर्दनाक अज़ाब देख लें। तो पहले तो हम इस पे अपने लिए दुआ कर लें कि अल्लाह ताला हमारा ये मामला ना हो जाए कि हम तेरी बातों को सुन के ना माने। अगली दो चीजों को देख लीजिए कि जब सबीला रुश्त को देखते हैं कभी नहीं पकड़ते। ये असल में अल्लाह ताला ने इनकी साइकोलॉजी डिस्कस की है, इसको समझेंगे। देखिए, जो लोग अल्लाह ताला के अहकाम से एराज करते हैं ना, उनकी आदत या नफ्सियात क्या होती है, हिदायत की बात इनके सामने आए तो नहीं मानते। वजह क्या है, आप खुद सोचे, उस बात को मानकर छोटा बनना पड़ेगा, गेटअप खराब हो जाएगा, पोस्चर खराब हो जाएगा, आउटलुक बदल जाएगा, स्टैंडर्ड बदल जाएगा, लोग कहेंगे अच्छा जी ये मौलियानी हो गई, मौलवी हो गई। और इसके बारे आप देख लीजिए कि जब बुराई का रास्ता है तो फौरन मानते हैं, क्यों, अना को पानी मिलता है, पेम्पर होती है ना, अना अना का पौधा लगता है ना उनके ऊपर। तो अल्लाह ताला ने ये एक इंतकाम बता दिया ऐसे लोगों के साथ अल्लाह का, और ये उनकी चॉइस है। अगर आप इसको प्रैक्टिकल लेकर देखें अपने ऊपर और सोसाइटी पे, अपने से मुराद की जिस सोसाइटी में आज मैं और आप हैं, क्या हमारे साथ ऐसा नहीं हो रहा। ये है वो आयतें जिस पे शायद अभी तक भी मैंने दो तीन दफा तो जरूरी बात की होगी, सूरह फातिहा से लेकर अभी तक हम एक तकाबुल करते होते हैं ना, हिदायत की बात का और दूसरी का। अब इसको हम थोड़ा सा समझेंगे। देखिए, ये सबील और रुश्त और सबील उल गई का पावर पॉइंट माशाल्लाह आज से मेरे हले दो तीन साल बना, और हर क्लास में हर दौरे कुरान में हम इसको यूज करते हैं कि ये आपके और मेरे समझने का है। आप अपने जहन में रखिए कि जब देखिए हम लोगों को कहते हैं, जैसे इहदिनस सिरात अल मुस्तकीम, तो हम कहते हैं मुझे सीधा रास्ता दिखा। आप देखिए कि जब कोई बंदा सीधे रास्ते पे चलता है, दो लोग है ना माशरे में, एक सीधे रास्ते पे चलता है और एक बुरे पे चलता है। ये देखिए इस आयत में क्या आया, सबील अल गई और ये है सबील अल रुश्त। रुश्त के नेकियां करने वाला बंदा जो सीधे अच्छे काम कर रहा है, ये एक बंदा, ये ब्लू ट्रैक है इसका, जो अच्छे काम कर रहा था। इस रास्ते पे जो चलेगा वो कौन सा, बुरे काम करने वाला। ठीक है, इतनी बात क्लियर हो गई। आप ये देखेंगे कि जो बंदा सीधे रास्ते पे चलता है वो सीधी लाइन नहीं खींचती। हम क्या सोचते हैं, दुनिया में नेकियां करने वाले एक रास्ते पे चल रहे हैं और गुनाह करने वाले एक पे। फिर ऐसा हो तो फिर तो नेकी करने वाले का कभी भी वास्ता ही ना पड़े किसी गुनाह काम वाले काम से। असल में ये क्रिस क्रॉस है, ये यूं रास्ता है। ये बंदा नेकी करने घर से निकला था, ये देख लीजिए, लेकिन यहाँ एक जंक्शन आ गया, राउंड अबाउट आ गया। जाना इसको किधर था, देखिए इधर, इधर जाना था, लेकिन ये किसी की बातों में आ गया। आप सोचे ना कि आपके कोर्स का रास्ता है, नमाजों का रास्ता है, हज और उमरे पे जो दुआएं मांगी उसका रास्ता है, आपने बड़े शौक से कहा कि हम ये सब करेंगे, नतीजा क्या हुआ, कुछ दिन तो किया। सीधे चलते रहते ना तो आपने बिल्कुल सीधे जाना था इधर ही, लेकिन इस मोड़ पे, अब ये मोड़ के नेकी के काम पे बंदे का कोई अप्स एंड डाउन आ जाना। पीछे पड़ी है ना, पखुजू भी कुवत है, कोई जिंदगी में मोड़ आ जाता है, प्रेगनेंसी, शादी, मंगनी, सफर, उमरा, हज। अब ऐसे वक्त में ये बंदा सोचों में पड़ जाता है, या कोई इसको टाल देता है, ना करो, देख लो, सोच लो। इस बंदे को पता भी नहीं चलेगा, और आप देखेंगे कि अब इसके साथ क्या गरीब क्यों होने लगा है। ये डी ट्रैक हो गया, कहाँ आ गया? पहले किस रोड पे था? ग्रीन पे। आप किस पे आ गए? रेड पे आ गए। इस बेचारे को पता ही नहीं चला कि ये कहाँ पहुंच गए। चला कहाँ पे जाने के लिए था? इसके रास्ते में, इसके एंड पे थी जन्नत, ये पहुंच गया जहन्नुम में। ऑपोजिट भी देख लीजिए, एक शख्स बुरे काम कर रहा था दुनिया में, किसी खोया हुआ था गलत चीज में, नाफरमानी का कोई भी नाम ले लें, लेकिन इसको आप जैसा कोई प्यारा दोस्त मिल गया, दावत दी, चलो ना, छोड़ो ना, क्या है, कोई फर्क, चलो ना, कुछ नहीं, मैं करूंगी, मैं राइट दूंगी, मेहनत होगी, कुछ नहीं, कर लोगी, ना देना टेस्ट, होती ना बातें। जब ये बातें सारी होती है ना, तो ये बंदा आपकी बातों से मुतासिर होकर बेकार, बेमकसद या डिस्ट्रक्टेड वे ऑफ लिविंग या दीन का तरीका छोड़ के, ये देखिए, ये रेड की बजाय अब आप देखेंगे ये किधर आ रहा है। इसने कौन सा रास्ता ले लिया? सदील और रुश्त ले लिया। ये कहाँ पहुंचेगा? जन्नत में पहुंचेगा। ये है वतवासुल हक की वतवासुल सब। ये इन्फ्लुएंस है हमारे ऊपर सोसाइटी का। हम आम हालात में दीन पे जमे होते हैं, जहां ये जॉइंट्स हैं, ये देखिए, ये जो जॉइंट्स हैं ना, ये गलत काम करने वालों के लिए नेमत है। शादी होगी लड़की की किसी ऐसे लड़के से जो कहता है मुझे निकाब वाली लड़की चाहिए, अब करनी पड़ा, करना पड़ा निकाब, ऐसा ऐसा आदत होगी, अच्छा लगा, राइट। बीवी ऐसी मिल गई, वो कहती है जी मुझे हराम नहीं खाना, व्हाट्स एवर, बीवी के कहने पर गलत चीज छोड़ दी। तो ये चीजें गलत काम करने वालों के लिए तो एक नेमत बन जाती हैं, लेकिन सही काम करने वालों के लिए आजमाइश है। आप और मैं कुरान पढ़ रहे हैं, हमारे लिए क्या है ये, खुद सोचें। हदीस में आता है एक बंदा जन्नत के काम कर रहा होता है, हत्ता कि उसके और जन्नत के बीच में एक बालिश का फर्क रहता है, पर कोई गलत काम करता है, तकदीर गालिब आती है, वो जहन्नुम में चला जाता है। और इसका ऑपोजिट भी है कि गलत काम करता हुआ जन्नत में जाता है। मेरे लिए अमल की बात क्या है? देखिए, अब इसको जरा अपने ऊपर ले, आप इस रोड को सोचें कि आप हिमालय पहाड़ पे चढ़ रहे हैं, कोई हिली स्टेशन है, आप कहीं भी जाते हैं तो साइंस देख देख के जाते हैं ना, साइन बोर्ड आते हैं तो आप उस इलाके में जाते हैं ना। ये जो कुरान की 6600 आयते हैं ना, ये 666 साइंस है। जब हाथ में किताब रहती है तो ये माइल स्टोन बन जाते हैं। ये हमें बता रहे हैं कि हम बिल्कुल ठीक रास्ते पे चले हुए हैं, और अगर हम इसको ना तो हमें पता ही नहीं चलता कि वी आर लॉस्ट। ये है इस किताब की खूबी कि ये बंदे को भटकने से बचा लेती है। तो सीखा क्या हमने? किबर को निकाल देंगे ना तो सबील और रुश्त पे जमना बहुत आसान होगा, और सबील उल गई पे अगर, तो बस दुआ करें कि अल्लाह आपको कोई ऐसा प्यारा जोड़ बना दे आपका कि जो आपको हिदायत पे ले जाए। इसीलिए सहाबा इकराम हर वक्त परेशान रहते थे, कहते थे आज तो अच्छे काम कर रहे हैं, पता नहीं मौत के वक्त क्या कर रहे होंगे। और ये देखती ना सिरात अल मुस्तकीम के आपको सिर्फ आते हमें चार स्टेप्स बताए थे ना, तौफीक और इरशाद तक, ये सब कुछ इसमें आता है। नबी सल्लम क्यों कहते थे देखती ना सिरात अल मुस्तकीम? क्योंकि उनको पता था आज नेकी कर रहा हूँ, पता नहीं मौत पे क्या करूँ। तो अल्लाह से दुआ करते हैं कि वो हमें इन सारी चीजों से बचा दें। अब बिल्कुल आखिरी टॉपिक हमारी आयतों का, आयत नंबर 147, आ गया तकब्बुर, भटक गए तो क्या होगा? अल्लाह ताला फरमाते हैं, वल्लज़ीन कज़्ज़बू बिआयातिना वलिक़ाइल आख़िरती, वो लोग जिन्होंने हमारी आयतों को झुटलाया और मुलाकात को, यानी ना हमारी आयतों को मानते थे और ना हमारी मुलाकात को मानते थे, फिक्र ही कोई नहीं था कि अल्लाह को मिलना भी है और अल्लाह से मुलाकात भी करनी है। हबितत अमालुहुम, ज़ाया हो गए उनके अमाल, बहुत बड़ी सजा है। अल्लाह की आयतों का इनकार करने वालों की रही सही बची खुची नेकियां भी जाया हो जाती हैं। ये मजमून वैसे तो सूरह मोहम्मद में आएगा, उसका पूरी सूरत का थीम ही हफ्ते आमाल है, लेकिन यहाँ समझ लीजिए कि जब नेकी करते करते बंदा नेकी को छोड़ देता है ना, तो जो दूसरे काम नेकी के नाम पे कर रहा होता है ना, वो भी जाया हो जाते हैं। दुआ कीजिए कि अल्लाह हमारे आमाल को बातिल होने से बचा दे, और हम जाया होने वाली नेकियों से खुद को बचाते हुए सबीलुर रुश्त पे रहें, बल्कि इस मैप को बना लें, अपने घरों में लगा लें, روز جا کے چیک کریں کہ کیا میں سبیل رشد پہ ہوں یا کہیں میں غیب پہ تو نہیں چڑھ گئی. کوئی ایک خواہش, کوئی ایک خوشی مجھے اللہ کے راستے سے منحرف تو نہیں کر چکی. تو انشاءاللہ جتنا ڈرائیورز اپنے گاڑی کو اور نیویگیٹر کو دیکھتے رہتے ہیں اتنا بھٹکنے کے چانسز کم ہوتے ہیں. حل یجزون الا ما کانوا یعملون, ان کو نہیں دیا جائے گا بدلہ سوائے اس کے جو وہ کرتے تھے. یعنی اللہ تعالیٰ کہتے فکر نہیں کرو, میں تمہارے عمل ضائع کو نہیں کرتا, جو کر رہے ہو کل وہی ملے گا. جس کو اردو میں ہم کیا کہتے ہیں, جیسی کرنی ویسی بھرنی. تو ہفتے اعمال سے بچنے کا ایک ہی طریقہ ہے کہ جو عمل کر رہے ہیں اس کو کرتے ہی رہیں, کرتے ہی رہیں. اللہ نہ کرے ہمارے عمل خراب ہو. اور مکہ والے بڑے بڑے نیکی کے کام کرتے تھے, سبیلیں لگاتے تھے, حاجیوں کو پانی پلاتے تھے, خادمین حرمین کہلاتے تھے. حرمین تو اس وقت تھے نہیں, لیکن خادمین کعبہ تو بنتے ہی تھے نا, سب کرتے تھے. لیکن اللہ کہتے ہیں ان کے باقی عمل ضائع. اب اس کے بعد اگلی چند آیتیں جو ہیں اس کے اندر وہی واقعہ جو پیچھے اشارتاً گزرا تھا موسیٰ علیہ السلام کے کوہ طور پہ جانے کا, اب آپ کے پیچھے کیا ہوا. ابھی تک ہم کیا پڑھ چکے کہ موسیٰ کے ساتھ طور پہ جا کے کیا ہوا, جیسے آپ یہاں آئے ہوئے تو آج کی کلاس میں کیا ہوا, لیکن آپ کو نہیں پتا گھر میں کیا ہو رہا ہے. آپ فکر نہ لگا لیجئے گا اس واقعے کو پڑھ کے. لیکن بگڑی ہوئی قومیں, ہاں جب بچوں کو ساتھ ساتھ تربیت کریں تو انشاءاللہ بگاڑ نہیں پیچھے آئے گا, لیکن جب قوموں کی اصلاح نہیں ہوئی ہوتی تو نبی تو گئے کیا کچھ کرنے, لیکن قوم کے ساتھ کیا ہوا. اس کو ایک اسٹریچ میں پڑھ لیتے ہیں. واقعہ سر ہم نے پڑھا ہوا سورہ بقرہ میں آیت 148. وَاتَّخَذَ قَوْمُ مُوسَىٰ مِن بَعْدِهِ مِنْ حُلِيِّهِمْ عِجْلًا جَسَدًا لَّهُ خُوَارٌ, اور بنا لیا موسیٰ کی قوم نے آپ کے بعد اپنے زیورات سے بچھڑے کا, بچھڑے کے جیسا ایک جسم جس میں سے گائے کی آواز آتی تھی. سبق کے شروع میں ہم پڑھ چکے کہ جب موسیٰ علیہ السلام اپنی قوم کے ساتھ دریا پار کر کے آئے تو کسی قوم کو بچھڑے کی پوجا کرتے دیکھا, موسیٰ کو کہنے لگے بچھڑا بنا دے. موسیٰ علیہ السلام نے ڈانٹا, کیا ہو گیا تمہیں, وقتی طور پہ سمجھ آ گئی, لیکن وہ خواہش دل میں چھپ گئی. جیسے بچے کبھی کبھی آپ کے ڈانٹنے میں دبک کے بستر میں سو جاتے ہیں نا, صبح اٹھیں گے نا پھر وہی بات کر رہے ہوں گے, ہے نا, ایسا ہوتا ہے نا. تو قوموں کا حال بھی ایسا ہی ہوتا ہے جب ان کا مزاج بگڑا ہوتا ہے. بالکل اسی طرح ہوا کہ جو ہی موسیٰ 40 راتوں کے لیے کوہ طور پہ گئے, آپ کی قوم میں سے صرف ایک فرد جس کو سامری کے نام پہ قرآن نے ثابت کیا تھا منافق تھا قوم موسیٰ میں سے, اس نے فتنہ اٹھا دیا. فتنے ضرور اٹھتے ہیں, ویسے ایسا فتنہ اٹھایا کہ سونے کا ایک مجسمہ بنانے کا منصوبہ بنایا, لوگوں سے زیورات جمع کیے اور ان کو ڈھال ڈھول کے ایک ایسا معاملہ بنا دیا کہ جس کو دیکھنے میں ایسے لگتا تھا بچڑا, کچھ کنکر کہتے ہیں ڈال دیے, ہوا اندر جاتی نا اس میں تو وہ بجتے, تو دوسری طرف سے ایسے لگتا کہ اس کے منہ میں سے آواز آتی ہے, ایسے ہی چوبدہ بازی. اب دیکھیے کہ قوم زیورات کہاں سے لے کر آ گئی تھی, قبطیوں کے زیورات تھے ان کے پاس امانتاً, واپس کرنے کی وجہ اپنے پاس لے آئے تھے. یہ سزا ملی تھی اس بات کی, امانت میں خیانت کی بنی اسرائیل نے. اور یہاں سے یہ دیکھیے کہ بنی اسرائیلیوں کے پاس کیا وہ زیور امانتاً رکھاتے تھے, جی گڈ ریپوٹیشن کی وجہ سے. پہلے دور میں مسلمانوں کی ریپوٹیشن اتنی اچھی ہوتی تھی کہ غیر مسلم ان کے پاس اپنی چیزیں رکھواتے تھے. برصغیر پاک کو ان کا تو آپ نے سنا ہی ہوگا, نبی صلی اللہ علیہ وسلم کے معاملے کو ریلیٹ کر لیں. جب آپ کو ہجرت کا حکم ہوا تو آپ نے حضرت علی کو بلایا اور انہیں بولا کیا یہ ساری امانتیں میرے پاس ہیں, یہ لوگوں کو واپس کرنا, میں جا رہا ہوں. میں حیران ہوتی تھی کہ ایک طرف نبی کی جان لینے کے لیے باہر کھڑے ہیں اور صادق اور امین اتنا سمجھتے ہیں کہ آپ کو اپنا مال رکھواتے ہیں. آج ہم مسلمانوں کی یہ سیو ہے, اگر آج ایسے ہم ہو جائیں نا تو لوگ کہیں گے یہ امانتن ہمارا ایٹم بم تم رکھ لو, ان کو یقین ہے انہوں نے چلانا ہی نہیں. اللہ کرے ہم ایسے ہی ہوں. تو امانت کی حفاظت بندے کو بہت کچھ دیتی ہے. بہرحال یہ سب لے کر آئے اور اس نے وہ زیور بنا دیا جس کا ذکر پہلے بھی گزرا, ادھر چل پڑے. اب کیا ہوا, یہ تو ادھر گئے اور یہ کام کرنے لگ گئے. اب آپ بتائیے کہ ان کے اس کام پہ آپ کیا کمنٹ دے سکتے ہیں, کیسی قوم جن کو اللہ سبحانہ تعالیٰ نے بھیجا ہدایت دوسروں کو دینے کے لیے, یہ اس طرح کے شعبدوں میں بڑھ گئے. خیر آگے دیکھتے ہیں کیا ہوتا ہے, یہ ذکر آگے بھی آئے گا انشاءاللہ. سورۃ طٰہٰ میں ہم پڑھیں گے کہ موسیٰ علیہ السلام اپنے وقت سے ذرا پہلے ہی چلے گئے تھے. وما جلک عن قومک یا موسیٰ, है मूसा, आप कम कौम को छोड़कर वक्त से पहले क्यों आ गए? तो मूसा ने कहा, वाजिल तू इलाही का रब्बी तरदा, अल्लाह मैं वक्त से पहले इसलिए आ गया कि तू मुझसे राजी हो जाए। इस तरह की अल्लाह ताला से वहां मूसा की कन्वर्सेशंस हो रही थी, लेकिन कौम ने जो बनाया उसके बारे में आता है, अलम यरौ अन्नहु ला युकल्लिमुहुम वला यहदीहिम सबीला, क्या उन्होंने गौर नहीं किया कि ना वो इनसे कोई बात कर सकता है ना इनको रास्ता बता सकता है, बोलता भी नहीं, वो तुम्हारे दुख कैसे सुनेगा। इत्तखज़ूहु व कानू ज़ालिमीन, खुद ही इसको माबूद बना बैठे वो जालिम थे, है ना। जब भी किसी को ऐसे काम करते देखे तो इंसान यही सोचता है इतनी देर लगी होगी इस बुत को बनाने में, और बनते ही वो सब कुछ करने वाला कैसे बन गया। अब क्या हुआ, वलम्मा सुकित फी अईदीहिम वराउ अन्नहुम कद दल्लू, और जब इनके हाथों के तोते उड़ गए, यानी इनको पछतावा हुआ और इनको एहसास हुआ कि वो तो गुमराह हो गए हैं, قالوا لئن لم يرحمنا ربنا ويغفر لنا لنكونن من الخاسرين, तो उन्होंने कहा कि हमारे रब ने अगर हम पर रहम न फरमाया और हमें बख्श न दिया तो हम हो जाएंगे बहुत खसारा पाने वालों में से। कहते हैं तीन गिरोहों में ये लोग बट गए, कौम का एक बड़ा हिस्सा जिसने ये गुनाह नहीं किया था, दूसरे गिरोह में वो थे जो कुछ देर के लिए इस गुनाह में शरीक हुए लेकिन उनको एहसास हुआ गलती हुई है तो छोड़ दिया, तीसरा गिरोह हजरत मूसा की वापसी तक शिर्क में मुबतला रहा। ठीक है, अब हुआ क्या, यहां दरमियानी गिरोह का जिक्र है, थोड़ा सा गुनाह किया गलती हुई नादिम हुए वापस आ गए। ये है अल्लाह का पसंदीदा बंदा अन्नदम तौबा, जब भी इंसान से कोई गलती हो वापस आ जाए शर्मिंदगी के साथ, अल्लाह सुबहान तआला उसके गुनाह को माफ कर देते हैं, अल्लाह हमें ऐसा ही कर दे। पीछे दूसरों का भी जिक्र है, और बुत परस्ती करके असल में उन्होंने शिर्क कर लिया था, मुर्तद हो गए थे। ये इर्तदाद की सजा थी जिसका जिक्र आता है कि उनको मरवाया था, वो वाक्या पीछे गुजर गया कि फिर जिन लोगों ने शिर्क किया था एंड तक उनको मरवा दिया गया था। अब मूसा को वही के जरिए कोहेतूर में बता दिया गया कि पीछे तो ये काम हो गया। आयत 150, फलम्मा रजा मूसा इला कौमिही गदबान असिफा, और जब मूसा लौटे अपनी कौम की तरफ सख्त गजबनाक होकर अफसोस में, देखिए लफ्ज गदबान रहमान की तरह फालान का वजन है, सुपरलेटिव डिग्री है, एग्जेजुरेशन है, बहुत गुस्सा आया, मिजाज भी जरा गुस्से वाला था और जुर्म भी इतना बड़ा था। अल्लाह ने कोहेतूर पे बता दिया, कौम तो शिर्क में चली गई, तो हजरत मूसा वापस आए, किसको पूछा, हारून को, खाला भी समा खलफ तुमोनी निम्बादी, का मेरे बाद तो तुमने बहुत ही बुरी मेरी जानशीनी की, आजिल तुम अमरा रब्बी कुम, क्या तुमने अपने रब के मामले में जल्दी की, वल कल अलवाह, और आपने वो तख्तियां डाल दी, वाखज़ बिरास अखीही यजुर्रुहु इलैही, और गुस्से में अपने भाई के सर के बाल पकड़कर अपनी तरफ खींचने लगे, قالب نا ام ان القوم استضعفوني وكادوا يقتلونني, हारून अलैहिस्सलाम ने कहा मेरी माँ चाहे हकीकत में कौम ने मुझको दबा लिया था और मेरे कत्ल पर आमादा हो गए थे, वला तुश्मित बियल आदा, तो मुझ पर दुश्मनों को हंसने का मौका ना दे, क्योंकि जब भाई भाई से लड़ता है या नाराज होता है तो दुश्मन खुश होते हैं, ये मुहावरा है असल में, वला तजअलनी माल कौम ज़ालिमीन, और मुझे जालिमों के साथ शामिल ना कर। आयत 151, मूसा को एहसास हो गया कि बड़े भाई के साथ मैंने जरा सी सख्त बात कर ली, तो बोले قال رب اغفر لي ولي اخي, अल्लाह मुझे भी बख्श दे, किस बात पे, जरा से बड़े भाई के साथ तख कलामी हो गई, और अखी को क्यों माफ कर दे कि वो मजबूत स्टैंड ना ले सके, وادخلنا في رحمتك, और हम दोनों को अपनी राहमत में नाखिल कर, यानी नबूवत पे फाइज रख, وانت ارحم الراحمين, और तू बेहतरीन रहम करने वाला। इससे मूसा का खुला दिल होना दिखता। इस दुआ के जवाब में अल्लाह ताला ने फरमाया, आयत 152, इन्नल्लज़ीना इत्तखज़ुल इज्ला सयनालुहुम ग़ज़बुम मिन रब्बिहिम, बेशक जिन लोगों ने बछड़े को माबूद बना लिया उन करीब इनको तो गजब पहुंचेगा, वज़िल्लतुम फिल हयातिद दुनिया, और दुनिया की जिंदगी में जिल्लत भी मिलेगी। गजब से मुराद आखरत का गजब भी है, और मुर्तद की सजा का जिक्र है जो सूरह बकरा में 54 आयत में बात कर चुके, वकज़ालिक नज़्ज़िल मुफ्तरीन, और हम इसी तरह झूठ घड़ने वालों को जजा देते हैं। आयत 153, इन सब पे डिस्कशन इकट्ठा होगा बाद में, वल्लज़ीना अमिलुस्सय्यिआति सुम्मा ताबू मिन बादिहा वामनु, वो लोग जिन्होंने कुछ देर के लिए बुरे काम किए फिर तौबा कर ली, इसके बाद फिर ईमान ले आए اِنَّ رَبَّكَ مِنْ بَعْدِهَا لَغَفُورُ الرَّحِيمُ، بے شک تیرا رب اس کے بعد بہت مہربان اور بخشنے والا ہے۔ اس پر سے واقعے پر ہم انشاءاللہ ڈسکشن کل کریں گے، لیکن آیتوں کے اعتبار سے بات پوری ہوئی کہ جن لوگوں سے غلطی کا ارتکاب ہوا انہوں نے توبہ کی، ایمان کی تجدید کی، کیونکہ اللہ معاف کر دیتا ہے۔ پتہ کیا چلا کہ جب بھی کوئی غلط کام ہو جائے تو انسان کو اللہ سے معافی مانگنی چاہیے، لیکن موسیٰ اور ہارون کے کردار اور ان کی پرسنالٹی کے بارے میں انشاءاللہ ہم کل تھوڑی سی بات کر کے اس میں سے عمل کی بہت ساری باتیں۔ میں نہیں چاہتی کہ جلدی میں ہم اس کو بس اسی طرح سے لے۔ اللہ تعالیٰ سے دعا ہے کہ ہم سب کو جو بھی کہا اور سنا اس پہ عمل کی توفیق دیں۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک۔